नमस्कार। कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा स्वागत छ। साथी मोहन पौडेलसँगै म रमा खड्काको।
यो कार्यक्रम उज्यालो मल्टिमिडियाले अक्सफार्म नेपालको सहकार्यमा तयार पारेको हो। रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै बाँकेमा कृष्णसार एफएम, बैतडीमा निङ्ला सैनी एफएम, दैलेखमा रेडियो ज्वाला र मकवानपुरको रेडियो मनहरीमा हरेक शुक्रबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। रौतहटमा भने राजदेवी एफएमबाट शुक्रबार साँझ 7 बजी र कालीकोटको रेडियो नयाँ कर्णालीमा शुक्रबार साँझ 6:15 बजेदेखि आधा घण्टासम्म प्रसारण हुन्छ। साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालोअनलाइन.com पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गर्न सकिन्छ।
कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा हामी महिला र बालिकामाथि हुने हिंसाका कारणहरू खोजी गर्छौं र समस्या समाधानका उपायहरूबारे छलफल गर्छौं। अनि महिला हिंसा न्यूनीकरणका लागि समाज, स्थानीय तह र केन्द्रीय स्तरबाट गर्नुपर्ने नीति नियमका बारेमा पहल गर्छौं।
आज हामी कार्यक्रम खुल्ला धरती खुल्ला आकाशको 68 अंकमा छौं। गएको अंकमा हामीले न्यायिक समितिको प्रभावकारिता र चुनौतीबारे छलफल गरेका थियौं। आज हामी समूह र सञ्जालमा आबद्ध महिलाका सफलताका कथा सुनाउनेछौं।
आज हामीसँग छन् महिला समूह र सञ्जालमा आबद्ध हुँदै अहिले वडा सदस्य हुन सफल बैतडीकी पार्वती फूलको जीवन कथा।
समाजले हेर्ने दृष्टिकोण फरकै हुन्छ। लेबर गर्ने महिलाहरूलाई, गिट्टी कुट्ने महिलाहरूलाई हाम्रो समाजले फरकै ढंगले हेर्छ भनेपछि अब सामाजिक कामतिर लागेपछि, जस्तै यो ठाउँमा लागेपछि अलि मान्छेको लवाई खवाईले पनि फरक हुन्छ नि त।
समूहमा बसेर काम गरेपछि आफ्नो जीवनमा ल्याएको परिवर्तनबारे रौतहटकी गीता कुशवाहा र बाँकेकी गीता कुमारी थारूको अनुभव।
परिवर्तन धेरै आएको छ। सुरुमा केही पनि जानकारी नभए थिए, सामाजिक परम्परा अनुसार म घरमा थिए, तर अहिले आएर महिलाहरूका लागि काम गरिरहेछ।
मलाई पनि फाइदा पुगेको छ। हाम्रो पहिला व्यवहार त कहाँ हिँड्छ यो आइमै भनेर क्या, कहिले उठा बैठक हिँड्ने हुन्छ, कहिले उठा हिँड्छ भनेर कुरा गर्नुहुन्थ्यो क्या। हाम्रो थारू भाषामा घरेमा काम रहट, जन्नीमा कहाँ जाट भनेर कुरा हुन्थ्यो।
र महिला अधिकार सम्बन्धी दैलेखका महिलाले गाउनु भएको गीत र गतिविधि। महिलाको हक अधिकारको क्षेत्रमा ओकालत, पैरवी र बहस गरी महिला सशक्तिकरणका लागि आवाज उठाउन गाउँ गाउँमा विभिन्न समूह र सञ्जाल समितिहरू गठन गरिएका छन्। कतै महिला अधिकार मञ्च, महिला समूह, आमा समूह, सहकारी महिला रक्षक सञ्जाल जस्ता समितिमा महिलाको सहभागिता हुन्छ।
यस्ता समूह र समितिले गर्दा समुदायका साथसाथै स्वयं महिलाको जीवनमा पनि परिवर्तन आएको छ। तीनै समूहबाट उदाएका महिलाहरू अहिले स्थानीय तहको उपमेयर, अध्यक्ष, उपाध्यक्ष, सदस्य भएर काम गरिरहेका छन् भने केन्द्रमा समेत प्रतिनिधित्व गरिरहेका छन्।
स्थानीय तहदेखि केन्द्रसम्म पुरूष सरह महिलाको पनि प्रतिनिधित्व हुनुपर्छ भन्दै निरन्तर आवाज उठाउँदा अहिले स्थानीय तहमा 41% महिलाले प्रतिनिधित्व गरिरहेका छन्। यस्ता खालका उपलब्धिले महिलाको सशक्तिकरणमा सहयोग पुग्ने विश्वास पनि गरिन्छ। समूहमा एकजुट भएर घरबाट बाहिर निस्किने र आफ्नो अधिकारको पक्षमा ओकालत गर्ने, हिंसा पीड़ितका लागि आवाज उठाउने जस्ता काम पनि तिनै महिलाले गरिरहेका छन्।
यस्तै समूह सञ्जालमा आबद्ध भएर आफ्नो जीवन परिवर्तन गर्न सफल हुनुभएको छ बैतडीकी पार्वती भूल। आफ्नो गाउँमा गठन भएका समूहमा आबद्ध भएपछि महिलाको पक्षमा बोल्न सक्ने क्षमताको वृद्धि हुँदै अहिले उहाँ बैतडीको दशरथ चन्द नगरपालिका 4 वडा सदस्य समेत हुनुभएको छ। उहाँको जीवनका संघर्ष र उपलब्धिबारे कुराकानी गर्दै हुनुहुन्छ साथी सीपी लोहिया।
म पहिला त अब घरको काम पनि, अनि अब कामै अब कहीँतिर नभइसकेपछि हाम्रो त बैतडीको त अब के गर्ने, लेबरै गरेर पनि खाने होइन त्यस्तो अवस्था थियो। अनि म अब लेबरै काम गर्थे, दुई वर्ष जति गरेँ मैले।
घर परिवारको साथ सहयोग त्यति बेला कस्तो थियो या गाउँ समाजले त्यति बेला के भन्थ्यो?
अब त्यही त, हाम्रो समाजले हेर्ने दृष्टिकोण फरकै हुन्छ। मैले भनिहालेँ, जस्तै यो लेबर गर्ने महिलाहरूलाई, गिट्टी कुट्ने महिलाहरूलाई हाम्रो समाजले फरकै ढङ्गले हेर्छ भनेपछि अब सामाजिक कामतिर लागेपछि, जस्तै यो ठाउँमा लागेपछि अलि मान्छेको लवाई खवाईले पनि फरक हुन्छ नि त। त्यति बेला चाहिँ मान्छेले के छ यो लेबर गर्ने मान्छे, यो त हामीले जति ज्ञान भए पनि हामीले हुन त, म अहिले पनि भन्छु, पहिला मैले लेबर गर्ने बेलामा पनि अब 12 पास गरेकै हो, अहिले पनि त्यही 12 पासको सर्टिफिकेटसम्मसँग, त्यति बेला मैले केही नजानेको त होइन नि त। अब त्यतिखेर किनभने अब सबै समाजले के, मैले हामी त्यो लेबर गर्दाखेरि त्यो चिया खाने बेलामा मैले त्यो कुरा पनि अब तपाईँलाई भनिहालौँ, एकजना मिस्त्रीलाई त्यो स्टिलको गिलासमा र मलाई प्लास्टिकको तपाईँलाई गिलास सहितै दिन्छु भनेर त्यसरी त्यो प्लास्टिकको गिलासमा चिया दिएको अवस्था पनि हो नि. फेरि मैले त्यो चियाको बरु पैसा मै दिउँला भनेर त्यो रोडको तल फालिदिएको मैले गिलास समाचार.
गिट्टी पनि कुट्नु भयो होइन यस्तो काम?
मैले गिट्टी पनि कुटेँ. म त कहिले गिट्टी नकुटेको मान्छे, मैले त्यो नदेखेको मान्छे. त्यो काम गर्दाखेरि मेरो यो पाँचवटा आउँदै फुट्या हो. पहिला त गिट्टी कुट्दाखेरि के गर्ने त, घर परिवारले सबैले त्यही काम गर्छन् भनेपछि म त्यो पढे लेख्या छु भनेर आफूले आनन्द बसेर पनि भएन, परिश्रम गर्नु पर्यो भनेर मैले आफ्नै हिसाबले घर परिवारले पनि त्यति धेरै गर्नै पर्छ भन्ने त ऊ गरे होइन, मैले आफै बस्न राम्रो नलागेर मैले त्यो काम गरेँ पहिला.
त्यसपछि समूहमा सञ्जालहरूमा अनि संस्थाहरूमा पनि तपाईँ आबद्ध हुनुभयो. त्यसपछि कस्तो खालको परिवर्तन आयो? समूह सञ्जालमा आबद्ध हुने तपाईँको इच्छा कसरी भयो?
इच्छा त मैले पहिला पनि म सोचिरहेको थिएँ, मैले किन पढ्या हुँला यसरी. बुवाले दुःख कष्ट गरेर बाह्रसम्म पढाउनु भयो, मैले लेबर गर्नु पर्यो, कि त मैले नै पढेको भए त्यस्तो काम गर्थे, मैले कतै नोकरी पाइदिया हुन्थ्यो भन्ने मेरो धेरै त्यो. मैले लेबर काम गरेँ भने मेरो आत्मा रोइरहन्थ्यो क्या धेरै उ सोच्ने क्या. फेरि अब पछि चाहिँ अफिसतिर पनि लागे, अब कामै नगरेपछि घर परिवारले पनि हजुर जोसित जो काम गर्छ जो पैसा कमाउँछ त्यही मान्छेलाई राम्रो मान्ने त हो नि. त्यस्तो भयो पछि चाहिँ अब हाम्रै पनि आफ्नै पनि लगाइ खुवाइ पनि धेरै फरक. हामीले एउटा लेबर गर्दा जाँदाखेरि हामी अब भनौँ त अब टाउको नपरी अब लुगाफाटा पनि त्यतिकै लगाएर काम गर्न जाने त हौँ भन्ने आफ्नै पनि हेलचक्रा हुन्थ्यो भनेपछि आजभोलि त अब हामीले त्यो एउटा बाध्यता भइकन त अब काहीँ मिटिङमा जानु पर्यो न केही सामाजिक काम गर्नु पर्यो भनेपछि अब केही नभए पनि राम्रो लुगाफाटा लगाउने आफ्नो सरसफाइ पनि अब धेरै कुरामा अहिले अब परिवर्तन भएको छ.
समूहमा आबद्ध भइसकेपछि तपाईँले कामहरू चाहिँ के के गर्नुभयो?
मैले त धेरै त त्यति गर्न सकेको छैन. मैले चाहिँ पहिला एनएनडीएसडब्ल्यूमा यो मुक्त हलि आफ्नो स्थापना पैरवी परियोजना अन्तर्गत पनि काम गरेँ. अब धेरै मान्छेलाई मैले त्यो परिचय पत्र टाढा टाढाका मान्छेलाई त मालपोत कार्यालय कहाँ भन्ने पनि थाहा थिएन नि त. अनि मैले त्यो तिनी मान्छेहरूलाई म खबर गर्ने भए, पुनर्स्थापना प्याकेज आएको बेलामा खबर गर्ने भए, तिनीहरूलाई परिचय पत्र उपलब्ध गर्ने बेलामा पनि म आफैसँग गएर त्यहाँ मालपोत कार्यालयमा गएर मैले धेरै जसाका मान्छेका परिचय पत्र पनि मैले उपलब्ध गराएँ. त्यसपछि मालपोतले न थापाले चाहिँ ल पार्वतीले ल खबर गर्नुपर्छ, यो सूचना हामी एफएमबाट पनि दिन्छौँ, तपाईँको सम्पर्क हुने व्यक्तिलाई चाहिँ यो पुनर्स्थापनाको प्याकेज आइसकेको छ भनेर उहाँ पनि मलाई सहयोग गर्नुहुन्थ्यो. मालपोतलाई समेत मैले पनि सहयोग गरेँ. त्यसरी अब काम राम्रो गरेपछि सबै मान्छ नि त, पार्टीमा पनि टिकट पाइयो. सदस्यमाथि सकेपछि अब सामाजिक काम अब धेरै त गर्न सकिएको छैन. अब त्यही हो जो अब भनौँ त मान्छेलाई धेरै आपद सानो कुरामा पनि आपद विपद पढिया हुन्छ होइन, त्यो अब सहयोग गर्न सकिएको छ. अब जस्तै अभिभावकै नभएर त्यस्ता बच्चाहरूका लागि पनि अब त्यो नगरपालिकामा निवेदन दिएर अलिकति उनीहरूलाई आर्थिक स्रोत पनि दिएको छ गत वर्षदेखि दुई चारजना मान्छेहरू.
अनि तपाईँले जुन संस्थामा काम गर्दै गर्दाखेरि गाउँघरतिर पनि घुम्नुभयो होइन, तपाईँको जिम्मेवारी के थियो संस्थामा काम गर्दाखेरि?
मैले त्यहाँ काम गर्दाखेरि मैले छुटमुक्त हरिया परिचय पत्र पाएका वालालाई चाहिँ के कति पायो कुन वर्गको छ तिनीहरूलाई जानकारी खदिने, मालबोध कार्यालयसँग तिनीहरूको के छ भनेर त्यो मैले तिनीहरूसित त्यस्ता रिपोर्ट लिनुपर्थ्यो क्या. अनि जाने अनि उनीहरूसित बस्ने छलफल गर्ने. अब कोही मान्छे त यसरी परिचय पत्र लिएर पनि अझ तिनीहरूले पाइसकेर पनि मालिक तिमीको घरै आएर अझ हेर्छौ त देऊ रुन्छौ त देऊ मेरो ऋणै छ अझ भन्ने यस्ता खालका कुराहरू पनि आउँछन् गाउँतिर. त्यस्ता त्यस्ता कुराहरू छ. अब पैरवी गर्ने तिनीहरूलाई सहयोग गर्ने भनौँ.
अहिले पनि अब दशरथ नगरपालिका जुन सदरमुकामको नगरपालिका र सदरमुकामको ओडाको तपाईँ ओडा सदस्य हुनुहुन्छ, राजनीतिमा कसरी आबद्ध हुनुभयो?
राजनीतिमा त म भन्ने भनेपछि पहिल्यै नै म माइती घर पनि अब अलिअलि हिँडिरहने भए होइन पार्टीका मान्छेहरूसित पनि. फेरि यता पनि अब म संस्थाको काम पनि गर्ने तर पार्टीतिर पनि म पहिल्यै पनि अब माया ममता भएको भनौँ पार्टीतिर. अनि मैले त संस्थामा काम गर्दाखेरि पनि अध्यक्षले मलाई धेरैचोटि रिसाउनु पनि भएको छ, तपाईँ के हो राजनीति गर्ने कि संस्थामा काम गर्ने, तपाईँ धेरै जसो नेताहरूसित हिँड्नुहुन्छ अनि तपाईँ त कर्मचारी भएर 10 बजेदेखि 5 बजेसम्म अफिस बस्नु हो र तपाईँ बढी टाइममा अब त्यसरी नेतासित जानुहुन्छ भनेर भन्नुहुन्छ क्या उहाँ. त्यसरी अब
अहिले आफ्नो जीवनमा कतिको परिवर्तन आएको जस्तो महसुस हुन्छ? हुन त अझै पनि कामहरू धेरै गर्नु बाँकी होला होइन, अझै तपाईँको उद्देश्य अरू होला. अब अहिले पहिला जति बेला तपाईँले पढाइ गर्नुभयो अब 12 क्लाससम्म माइतीमै पढ्नुभयो, तपाईँको माइती कुन ठाउँ अनि बिहे कसरी गर्नुभयो, त्यसपछि आएका परिवर्तन के छन्?
म त सर माइती घर त मेरो डोटी हो, अहिले सायद गाउँपालिका भइहाल्छ. अनि मैले त मेरो कहानी भने धेरै लामो छ. मैले मैले त पहिला त म स्कुल जानै नपाएको, म धेरै ठुलो उमेरमा गएको, बुवाले चाहिँ मैले छोरी सबैलाई पढाउन सकेँ, मेरो कान्छु छोरीलाई पढाउन पाएन भनेर भैँसीको खर्च बुवाले आफ्नो ब्यागमा एउटा कागज र डस्टबिन लगेर मलाई त्यसरी सिकाएर हो पहिला। त्यो मैले पढिसकेपछि त्यहाँ ऊ खोल्यो प्रौढ शिक्षा, प्रौढ शिक्षा खुलिसकेपछि मैले 6 महिना त्यहाँ पढेँ। अब मैले सब कुरा बुवाले सिकाइसक्नु भएको थियो, त्यसपछि म सिधै स्कुलमा 4 क्लासमा भर्ना भइहाल्छ। त्यसपछि म 1 वर्ष पनि फेल नभएर मैले चाहिँ त्यतिसम्म चाहिँ शिक्षा हासिल गरे आउँछ।
अब अहिले तपाईँले समुदायमा काम गर्दै गर्दाखेरि अब सुरुमा घर परिवारको पनि असहयोग थियो होला होइन, अब काम घरको घनाइसी कामहरू तपाईँले भन्नुभयो लेबरी नै गरे कि टिकुटे, ती कामहरू छोडेर संस्थामा आबद्ध हुँदाखेरि घर परिवारले के भनेका थिए, अहिले उहाँहरूको व्यवहार कस्तो छ?
त्यो त यसो भने अहिले अब घर परिवार पनि अब ठिकै छ, किनभने उहाँलाई पनि ठिकै लागेको छ, अब जनताको पनि अलिअलि काम गर्न पाएको छ, मेरो हातले भेटाएको छ होइन, पहिलाका भन्दा अहिले अलि अब ठिकै मान्नु पर्दा पनि अवस्था पनि छ नि त।
तपाईँको व्यक्तिगत कुरा गर्दाखेरि सुरुमा कष्ट दुःखहरू पनि पाउनुभयो, अहिले अब ठिकै पनि छ होइन, यो तपाईँको यो भोगाईहरूले कस्तो खालको सन्देश जान्छ?
म भन्दैन, अरू मान्छे पनि भन्छन्, मलाई त्यस्तै मान्छेहरूले देखेकामा त्यस्तो काम गर्न, अनि जति बेला आफूलाई जे काम आइपऱ्यो त्यो काम गर्ने मान्छे हो भनेर उहाँले पनि भन्छन् मलाई। मान्छे ठुलो होस् अथवा पद पाओ नपाओस् अलि हुन्छ, अब सानालाई माया ठुलालाई आदर सम्मान गर्ने कुराहरू हामीले बिर्सनु हुन्न सबै। पहिला त समाजतिर पनि अब त्यस्तै कुराहरू अब बढी जसो त हाम्रो अब भनौँ न त त्यो घरेलु हिंसामा बाल विवाहमा बढी भइराखेका हुन्छन्। अब त्यसरी अब मान्छेलाई अब सम्झाउने बुझाउने मौका पनि छ, अब धेरै अब आफ्नो हातले के हुन्छ किन्छ भनेपछि सहयोग गर्ने मौकामा पनि छु र अहिले अब आफूलाई खुसी लागेको छ। म त आफू पनि दुःख काटेर आएको मान्छे हुनाले म अर्काको दुःखलाई धेरै मान्यता लिएर धेरै सम्झिने मान्छे हुँ।
पार्वती जस्तै समूहमा आबद्ध भएर जीवन परिवर्तन गर्न सफल हुनुहुन्छ रौतहटका गीता कुशवाहा र बाँकीकी गीता कुमारी थारू। उहाँहरूले आफ्नो जीवन कसरी परिवर्तन गर्नुभयो र महिला समूहले गर्दा के फाइदा भएको छ त भन्ने बारेमा बताउँदै हुनुहुन्छ।
महिला सञ्जालमा आबद्ध भयो भन्दा अगाडि समाजमा साधारण तरिकाबाट बसी आइरहेका थियौं। सुरुदेखि नै समाजमा केही गरौं भन्ने इच्छा हाम्रो थियो, कसरी गर्ने के गर्ने सोचिराखेका थिए। त्यसपछि सञ्जालमा आबद्ध हुने मौका पाए, ठाउँ पाएपछि काम गर्ने सुरु गरे। एउटा महिला भएको नाताले महिलामाथि हुने विभिन्न किसिमका विभेदहरू, महिला हिंसा, महिलालाई दबाउने प्रयास, यो कुरा हेर्दै आइरहेका थिए। त्यही भएर महिला हिंसा, छोराछोरी माथि हुने भेदभाव, विभिन्न किसिमका हिंसाहरू न्यूनीकरण गर्न गराउनका लागि हामी प्रयास गर्यौं। त्यसका लागि विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम तरफ अगाडि हामी बढ्यौं। सचेतनामूलक कार्यक्रमहरू जस्तै महिला हिंसा न्यूनीकरण, बाल बालिका कार्यक्रम, बाल विवाह न्यूनीकरण, दाइजो प्रथा, आय आर्जनको लागि सिलाई कटाई तालिमहरू, ब्युटी पार्लर, विभिन्न किसिमका तालिमहरू हामी सञ्चालन गरी हामी रहेछौ। परिवर्तन धेरै आएको छ। सुरुमा केही पनि जानकारी नभए थिए, सामाजिक परम्परा अनुसार म घरमा थिए, तर अहिले आएर महिलाहरूका लागि काम गरिरहेछ। पहिलाको तुलनामा धेरै प्रभाव परेको छ। आफ्नै भन्ने हो भन्ने मलाई सुरुमा केही जानकारी थिएन, अहिले आएर धेरै जानकारी छ। म आफैमा धेरै परिवर्तन गरेको महसुस गरिरहेछु। सुरु सुरुमा घरबाट बाहिर निस्किनैमा गाउँमा हँसी उडाउथ्यो। सुरु सुरुमा हामी एउटा समूहमा, महिला विकासको समूहमा हामी आबद्ध भए। त्यसपछि गाउँ घरमा धेरै त्यो खिली उडायो कि होइन, यति श्रीमानको कमाइले पुगिरहेको छैन, यो मिटिङमा जान्छ, मिटिङमा गएर के गर्छ, धेरै खिली उडायो। तर अहिले आएर त्यही समाज हामीलाई मान सम्मानसँग एकदम स्वीकार गरेको छ। घर परिवारबाट धेरै हामी सहयोग पाए, त्यसपछि नै बाहिर हामी निस्कियो। एकदम हाम्रो श्रीमानले पनि एकदम सपोर्ट गर्नुभयो, फ्रिडम दिनुभयो। त्यसपछि हामी बाहिर आएर महिला सम्बन्धी उनीहरूमाथि विभेद छ त्यो पनि कुरा हामी बुझे। हामी महिला सम्बन्धी धेरै हाम्रो मुद्दाहरू एकदम दबाउ थियो, त्यो आएर हामी अहिले आएर एकदम हामी जुनसुकै मुद्दालाई गएर प्रहरीसँग कुरा गर्ने एकदम निढक भएर अहिले जुन विकास थियो सबै भएको छ। यो विकास एकदम यो सञ्जालमा आबद्ध भएपछि यो हामीहरूको विकास धेरै विकास भएको छ। म यही सन्देश दिन चाहन्छु कि समाजमा सुरु सुरुमा निक्लेपछि समाजमा केही समाजको मान्छे केही पनि कुरा गर्छ, विभिन्न थरीका कुरा गर्छ, टिका टिप्ने गर्छ, त्यसलाई ध्यान नदिएर अगाडि एकदम बढ्नुपर्छ, बढ्नै पर्छ, काम गर्नुपर्छ, काम गरेपछि काम गरेर हेराउनु पर्छ, त्यसपछि त्यही समाज त्यो सबैले सम्मान गर्छ। म यही भन्छु, सबैजना अगाडि बढ्नु, निर्धक भएर काम गर्नु, इमानदारीपूर्वक काम गर्नु, त्यसपछि सफलता पाउनु हुनुहुन्छ। मैले पनि सफलता पाएछु।
मेरो नाम गीता कुमारी थारू हो, राति सुनारी गाउँपालिका वार्ड नम्बर 5। पहिला हेर्नुहोस्, हामीहरूले सरसफाइको बारेमा थाहा थिएन होइन, कसरी गर्ने हो, त्यसपछि हामीहरू आफ्नो बच्चाहरूलाई कसरी स्कूल पठाउने, कसरी गर्ने भनेर पनि हामीलाई थाहा भयो। सबै पढाउने लेखाउने तौटा गरेर महिनाबारी हुँदाखेरि के गर्नुपर्छ भनेर, पहिला हामी महिनाबारी हुँदाखेरि तालो हामी लुकाएर कसैले पनि देखाउँदैन थियौँ। त्यसपछि हामी आएर हामी प्याड पनि बनाउन सिक्यौँ, अनि घाममा हामी सुकाउन पनि सिक्यौँ होइन। यताउता केही पनि गर्दैन थिए। त्यसपछि आफ्नो यो मन्दिर, हाम्रो गाउँको मन्दिर बनला छ, यो मन्दिरको मैले सदस्यमा पनि बसिकेँ, उपभोक्ता समितिको। त्यसपछि स्वास्थ्य चौकीको भवन एक कोठाको घर निर्माणमा को सदस्यमा पनि बसेँ, दुई ठाउँमा समितिमा बसेर। त्यसपछि मैले यो स्याक नेपालको यसमा बसिसकेपछि मैले धेरै मन हौसला परेको छ। आफ्नो जन्मदर्ता बच्चाहरूको बनाउने थाहा थिएन होइन, आफ्नो विवाह दर्ता गराउने थाहा थिएन। त्यसपछि हामीहरू विवाह दर्ता पनि बनाउन लगायौँ, कसैको छोराछोरी जन्मे भने जन्म दर्ता गराउन सिकायौँ। मलाई पनि फाइदा पुगेको छ। हाम्रो पहिला व्यवहार त कहाँ हिँड्छ यो आइमै भनेर क्या, कहिले उठ बैठक हिँड्ने हुन्छ, कहिले उठ हिँड्छ भनेर कुरा गर्नुहुन्थ्यो क्या। हाम्रो थारू भाषामा घरेमा काम रहट, जन्मीमा कहाँ जाट कहाँ जाट भनेर कुरा हुन्थ्यो। धेरै नै सजिलो लागेको छ कि मैले अब भाइराभरि घुमेको छैन, भाइर यताउतातिर भ्रमण सर्मण कहीँ गएको छैन। नेपालगञ्जदेखि कोहलपुर बाहेक उतातिर पश्चिमतिर बर्दियासम्म मात्र गएको छु, अनि यतातिर डाङदेखि उता पूर्व गएको छैन, घुम्नेभरि म घुमेको छैन। इच्छा चाहिँ मलाई भाइर भाइर घुम्न पाए हुन्थ्यो भन्ने, भाइर मैले घुम्न पाए, भाइर कस्तो भाषा, प्रगति कतिको भाषा कस्तो छ भनेर हेर्न पाए हुन्थ्यो, मनमा खुल्ला लागेको छ क्या।
तपाईँ अहिले रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम अक्सफाम नेपालको सहयोगमा उज्यालो मल्टिमिडियाले तयार पारेको हो। रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै बाँकेमा कृष्णसार एफएम, बैतडीमा निङ्ला सैनी एफएम, दैलेखमा रेडियो ज्वाला, मकवानपुरको रेडियो मनहरी, रौतहटमा राजदेवी एफएम र कालीकोटको रेडियो नयाँ कर्णालीबाट प्रसारण हुन्छ। साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गर्न सकिन्छ। तपाईहरूले उज्यालो अनलाइन .com लगइन गरेर हाम्रा पुराना कार्यक्रमहरू पनि सुन्न सक्नुहुन्छ।
खुल्ला धरती खुल्ला आकाश,
जैसे कि हमार शादी हमार माई और बाबूजी कहीं तय कैले रहलन, वहां से यानी कि मांग रहलक 3 लाख रुपया। जब हम पता चलल कि हम बाप में दैसे 3 लाख रुपया मांगा था, वैसे भी हमार माई और बाबूजी बहुत गरीब बढ़न, तो जैसे कि 3 लाख मांगलन हमार बाबूजी से, तो हम पता चलल कि हाँ इतना इतना 3 लाख हमसे मांगा था, हमने शादी खातिर इनकार कर दिली। हम कहनी कि ना करब हम शादी, का हमार बाप मतारी घर या गिरवी रख के या फिर बेच के तो जाथा जमीन ना दी ना केहू के 3 लाख। काहे से तो हमार बाप मतारी जब बेच दी तो हमार 4 गो भाई बढ़न, वो सब कहाँ रही, कति करीन, कहाँ कमेन, कहाँ खेन, एगो हम चलते बेच दी था।
छलफल केन्द्रमा आउन थालेपछि उनले दाइजो लिनु दिनु भनेको अपराध हो भन्ने कुरा जानिन्।
थप जानकारीका लागि उज्यालो रेडियो नेटवर्कमा हरेक शुक्रबार साँझ 6:30 बजे रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश सुनौ।
खुल्ला धरती खुल्ला आकाश,
खुल्ला धरती खुल्ला आकाश। यो जानकारीपछि कार्यक्रममा अब गतिविधि गोपालो, गतिविधि सुनाउँदै हुनुहुन्छ साथी विष्णु विश्वकर्मा।
महिला र बालबालिका विरूद्ध हुने हिंसा अन्त्यका लागि अभियान क्रिएटिङ स्पेसेस कार्यक्रमको मध्य आवधिक समीक्षा गरिएको छ। अक्सफार्मको सहयोग र स्थानीय साझेदार संस्थाहरूको सहकार्यमा बैतडी, बाँके, दैलेख र रौतहटमा सञ्चालित कार्यक्रमको प्रभाव र कार्यक्रम सञ्चालन गर्दा भएका उपलब्धिलाई मापन गर्ने उद्देश्यले समीक्षा गरिएको हो। एउटा जिल्लामा काम गरिरहेको संस्थाले अर्को जिल्लामा गएर मध्य आवधिक समीक्षा गरिएको छ। समीक्षाका लागि शिविर नेपाल काठमाडौँको टीम बैतडीमा, बाँकेको टीम दैलेखमा, दैलेखको टीम रौतहटमा र रौतहटको टीम बाँके पुगेका थिए। उनीहरूले त्यहाँ सामुदायिक छलफल केन्द्रका सहभागी महिला, बाल क्लब, स्थानीय तह, प्रहरी प्रशासन, विद्यालयका शिक्षक र पुरूषले महिलालाई गर्ने सहयोग र महिला तथा बालबालिका हिंसा न्यूनीकरणका लागि भइरहेका कामको तथ्याङ्क संकलन गरेका छन्। महिला अधिकार कर्मी एवं संचार कर्मी वन्दना राणा महिला विरूद्ध हुने सबै प्रकारको भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सिडको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। सोमबार भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली पनि हुनुहुन्छ। राणा यसअघि सन् 2016 सिड समितिको सदस्य पदमा निर्वाचित हुनुभएको थियो। सिडमा विश्वभरबाट महिलाका मुद्दामा विज्ञ रहेका 23 जनाले प्रतिनिधित्व गर्ने गरेका छन्। नेपालमा महिला अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय राणा संचारिका समूहको अध्यक्ष तथा रेडियो र टेलिभिजनमा काम गर्ने महिलाहरूको अन्तर्राष्ट्रिय संस्था आईएडब्ल्यूआरटीको नेपाल शाखाको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो। रौतहटमा यसै हप्ता गौर नगर स्तरीय दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ। छोरा र छोरी बीचको विभेद न्यूनीकरण गरी महिलालाई सक्षम र सशक्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। छोरी पढ़ाऊ छोरी बचाऊ भन्ने मूल नाराका साथ गौर नगरपालिकाको सहयोग र स्थानीय विकास केन्द्रको आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको थियो। माघ 29 गतेदेखि शुरू भएको प्रतियोगिता फागुन 6 गते सकिएको हो। प्रतियोगितामा गौर नगरपालिकाका 7 वटै ओडाका महिलाका 7 वटा टीमको सहभागिता रहेको थियो। फाइनलमा ओडा नम्बर 5 र 8 को टीम भिडेका थिए। त्यसमा 5 ओडाले जीत हात पारेको थियो। प्रतियोगिताको विजेता 5 ओडाका महिला फुटबल टीमलाई नगद 6,000 रूपियाँ सहित मेडल र कप अनि उपविजेता 8 ओडाको महिला फुटबल टीमलाई 4,500 रूपियाँ नगद मेडल र कप प्रदान गरिएको थियो। साथै उत्कृष्ट खेलाड़ीलाई साइकल प्रदान गरिएको आयोजकले जनाएको छ।
आज हामीले कार्यक्रममा महिला अधिकार सम्बन्धी गीत पनि लिएर आएका छौं। यो गीत दैलेखको 28 नगरपालिका छ गोर्खीका लालपुरा विक र अमृता बुढाले गाउनु भएको हो। सुनौ यो गीत।
महिला अघि बढे महिला अघि बढे समाज नै परिवर्तन महिला अघि बढे महिला अघि बढे महिला अघि बढे समाज नै परिवर्तन महिला अघि बढे मात्र बिहे गरौं मात्र बिहे गरौं 20 वर्ष उमेर नै मात्र बिहे गरौं आत्मनिर्भर गरौं आत्मनिर्भर बनौं परनिर्भर होइन हामी आत्मनिर्भर बनौं हिंसा बारे बोलाउ हिंसा सही चुप होइन हिंसा बारे बोलाउ हिंसा बारे बोलाउ हिंसा बारे बोलाउ हिंसा सही चुप होइन हिंसा बारे बोलाउ मनका कुरा खोला मनका कुरा खोला बर्दमानले मनका कुरा खोला मनका कुरा खोला वर्तमानले चुप होइन मनका कुरा खोला
कस्तो नबोलेकोलाई आगो पनि छिसो दाउरा परेछ कि क्या हो
बुढी चिया थापेर ल्याऊ है दिनेश पनि आएको छ
ल लिनुहोस् चिया दिनेश बाबु हजुर पनि लिनुहोस् है आज चिनी अलिक बढी परे जस्तो छ
ओहो रमिला हिजो छाउ भएर पेट दुख्यो भनेको होइन अनि आज सँगै बसेर खाएको त
के भयो त दिदी हामी त सँगै बस्छौ सँगै खान्छौ के फरक पर्यो त
दिदी पनि यो त हामी महिलाहरूको नियमित हुने प्रक्रिया हो नि यसमा अप्ठ्यारो मान्नुपर्ने कुरा के नै छ र
अब त कानूनले पनि छाउ बारेर बन्देज गरेको छ
छाउ पडी राख्ने छुवाछुत तथा अमानवीय व्यवहार गर्नेलाई 3 महिना कैद र 3,000 रूपियाँ जरिवाना हुन्छ
अनि आफ्नो संरक्षणमा रहेका नवजात शिशु अशक्त रोगी ज्येष्ठ नागरिकलाई व्यवस्था गरी छार्नेलाई पनि 3 वर्ष जेल र 30,000 सम्म जरिवाना हुन्छ
कानून पालना गरौं, सभ्य समाज निर्माण गरौं।
आज हामीले समूह र सञ्जालमा आबद्ध भएपछि महिलाको जीवनमा आएको परिवर्तनबारे छलफल गर्यौं। आजको छलफल तपाईलाई कस्तो लाग्यो? कार्यक्रमबारे तपाईलाई लागेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। त्यसका लागि हाम्रो आइभीआर नम्बर 01-55-55-192 फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ। तपाईका प्रतिक्रिया हामी आउने कार्यक्रममा समेट्नेछौ। त्यस्तै एसएमएसका लागि मोबाइलको मेसेज बक्समा गई केडीए टाइप गरी तपाईलाई लागेका कुरा लेखेर 35566 नम्बरमा पठाउन सक्नुहुन्छ।
हवस् त, अर्को हप्ता हामी विभिन्न सामग्री लिएर आउने नै छौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी ससेन्द्र गौतम, कार्यक्रम संयोजक मन्टिसोरी राज भण्डारीसँगै हामी सबै विदा हुन्छौ।
नमस्कार।